بعض نام ان سے جن کو خدا تعالیٰ کا خوف نہیں، خدا کے بندوں کو دھوکہ دینے کے لیے بے سر و پا افتراء شائع کرتے ہیں، جن سے ان کا مطلب یہ ہوتا ہے کہ میرے دعویٰ مسیح موت کی کثر شان کریں۔ مثلا وہ کہتے ہیں کہ کسی زمانے میں فلاں شخص نے بھی مہدی یا مسیح موت ہونے کا دعویٰ کیا تھا، اور اس سے غرض یہ ہوتی ہے کہ تا میرے دعوے کو لوگوں کی نظر میں خفیف اور ہیج ٹھہراویں۔ لیکن ان لوگوں میں اگر کچھ بھی حق پسندی اور انصاف کا مادہ ہوتا تو یہ لوگ سوچتے کہ بے ثبوت دعویٰ کیا وقت رکھ سکتا ہے۔ اگر فرض کے طور پر مان بھی لیا جائے کہ مجھ سے پہلے کسی زمانے میں کسی نے مسیح موعود یا مہدی ہونے کا دعویٰ کیا تھا یا اب کرتا ہے، تو ایسے بے ثبوت دعوے تو خدا تعالیٰ کے ان نبیوں کے زمانے میں بھی ہوتے رہے ہیں جن کی نبوت کو یہ لوگ مانتے ہیں، لیکن ان دعووں کی سچائی کی نہ آسمان نے گواہی دی اور نہ زمین نے، اور وہ لوگ بہت جلد ذلیل اور تباہ ہو گئے اور ان کی جماعتیں متفرق ہو گئیں، اور وہ پاک نبیوں کی طرح نشان نہ دکھلا سکے۔ بس اگر سچائی کی عزت اور عظمت میں ایسی بیہودہ نکتہ چینیوں سے کچھ خلل آ سکتا ہے تو پھر نعوذ باللہ کسی نبی کی نبوت اور کسی رسول کی رسالت قائم نہیں رہ سکتی، کیونکہ ایسا تو کوئی بھی نبی نہیں جس کے مقابل پر جھوٹوں نے دعوے نہ کیے ہوں۔ بس ایسے اعتراض محض جہالت اور تعصب سے پیدا ہوتے ہیں۔ ہاں، جو شخص دل کے اخلاص سے سچائی کا طالب ہے، اس کا یہ حق ہے کہ اپنے دل کی تسلی کے لیے آسمانی نشان طلب کرے۔ تو اس کتاب کے دیکھنے سے ہر ایک طالب حق کو معلوم ہوگا کہ اس بندہ حضرت عزت سے اسی کے فضل اور تائید سے اس قدر نشان ظاہر ہوئے ہیں کہ اس 1300 برس کے عرصے میں افراد امت میں سے کسی اور میں ان کی نظیر تلاش کرنا ایک طلب محال ہے۔ مثلا انہی نشانوں کو جو اس کتاب تریاق القلوب میں بطور نمونہ بیان کیے گئے ہیں ذہن میں رکھ کر پھر ہر ایک چشتی، قادری، نقشبندی، سہروردی وغیرہ میں ان کی تلاش کرو، اور تمام وہ لوگ جو اس امت میں قطب اور غوث اور ابدال کے نام سے مشہور ہوئے ہیں، ان کی تمام زندگی میں ان کی نظیر ڈھونڈو۔ پھر اگر نظیر مل سکے تو جو چاہو کہو، ورنہ خدا غیور اور قدیر سے ڈر کر بے باکی اور گستاخی سے باز آ جاؤ۔ عجب نہیں کہ بعض جاہل اس جگہ یہ کہیں کہ وہ کرامتیں جو ہمارے مشائخ اور پیروں کی مشہور ہیں اس شخص نے کہاں دکھلائی ہیں، جیسا کہ حضرت سید عبد القادر رضی اللہ عنہ نے 12 برس کی کشتی غرق شدہ دریا میں سے نکالی، یعنی تمام لوگوں کو جو دریا میں مر چکے تھے نئے سرے زندہ کیا، اور ایک مرتبہ فرشتہ ملک الموت حضرت موصوف کے کسی مرید کی جان نکال کر لے گیا تھا تو آپ نے اس مرید کی ماں کی گریہ ازاری پر رحم کر کے بالفور آسمان کی طرف پرواز کیا، اور ابھی فرشتہ پہلے آسمان تک نہیں پہنچا تھا کہ آپ نے اس کو پکڑ لیا اور اس سے اپنے مرید کی روح واپس دینے کے لیے درخواست کی۔ تب فرشتے نے کچھ لہت و لال کیا تو آپ جلال اور غضب میں آ گئے، اور ایک لاٹھی جو آپ کے ہاتھ میں تھی ملک الموت کی پنڈلی پر ماری اور ہڈی کو توڑ دیا، اور اس کی زمبیل جس میں انسانوں کی جانیں بھری تھیں جو اس دن کی کاروائی تھی چھین لی اور تمام روحوں کو چھوڑ دیا۔ تب ساری روحیں اس دن اپنے اپنے بدنوں میں واپس آ کر زندہ ہو گئیں، اور اس مرید کی روح بھی بدن میں واپس آ کر وہ مرید بھی زندہ ہو گیا۔ تب فرشتہ روتا ہوا خدا تعالیٰ کے پاس گیا اور قصہ بیان کیا اور اپنی پنڈلی ٹوٹی ہوئی دکھلائی، تو خدا تعالیٰ نے فرمایا کہ تو نے اچھا نہیں کیا کہ عبد القادر میرے پیارے کو رنجیدہ کیا، اور یہ کام تو اس کا ایک ادنا کام ہے، اگر وہ چاہتا تو تمام ان روحوں کو تو ابتدائے دنیا سے مرتی چلی آئی تھیں ایک دم میں زندہ کر دیتا۔ اور ایک روایت یہ ہے کہ جب فرشتے نے جناب الہی میں رو رو کر یہ فریاد کی تو خدا تعالیٰ نے جواب دیا کہ چپ رہ، عبد القادر اپنے کاموں میں قادر مطلق ہے، میں کچھ نہیں کر سکتا۔ ایسا ہی حضرت علی رضی اللہ عنہ کی ایک کرامت ہے کہ جب جناب رسول اللہ صلی اللہ علیہ وسلم کا معراج ہوا تو آپ نور کے صدا پردے عبور کر کے خدا تعالیٰ تک پہنچے، صرف ایک پردہ باقی رہا تو آپ نے عرض کی کہ یا الہی، میں تو اس قدر مشقت اٹھا کر محض دیدار کے لیے آیا تھا، مگر اس جگہ ایک پردہ درمیان میں حائل ہے، میرے پر رحم فرما اور یہ پردہ درمیان سے اٹھا دے تا مجھے دیدار نصیب ہو۔ تب اللہ تعالیٰ نے رحم فرما کر پردہ درمیان سے اٹھا دیا تو کیا دیکھتے ہیں کہ جس کو خدا سمجھے بیٹھے تھے وہ حضرت علی ہی ہیں۔ پھر یہ سنا کر کہا جاتا ہے کہ مرتضیٰ علی کی یہ شان ہے، شیخین کو ان سے نسبت ہی کیا، اور ایسی ہی اور کرامات بھی بہت ہیں جو اس زمانے کے جوہلا پیش کیا کرتے ہیں۔ لیکن ان تمام باتوں کا جواب یہ ہے کہ یہ کرامات نہیں ہیں، اور نہ اس بات اشیاء کے قاعدے کی روح سے ان کا کچھ ثبوت ہے، بلکہ جاہل مریدوں اور معتقدوں نے افتراء کے طور پر یہ تمام باتیں بنائی ہیں، جن میں سے بعض تو صریح کفر ہیں، اور اگر بغیر کسی ثبوت کے ہر ایک رتب یابس کو یوں ہی مان لینا ہے تو پھر ہندوؤں نے کیا گناہ کیا ہے कि उनके देवताओं के अजायबात नहीं माने जाते। ये किस कदर बड़ी करामत है कि महादेव की लिटों में से गंगा निकली और कृष्ण जी ने क्या क्या करिश्मे दिखलाए। लिहाजा ये बात याद रखने के लायक है कि हमेशा से दुनिया में ये तबई खासा है कि अक्सर अफराद बनी आदम के झूठ और इफ्तरा और मुबालगे की तरफ मायल हो जाया करते हैं। इन्हीं फितनों की वजह से तो शवाहिद अदल और रोयत की शहादतों की हाजत पड़ी। बस जाहिर है कि अगर किसी सुन्नी या शिया के हाथ में हज़रत सल्लल्लाहु अलैहि वसल्लम के ज़माने के बाद ऐसे रोशन सबूतों और रोयत की शहादतों के साथ जैसा कि हमने अपने निशान पेश किए किसी अपने बुजुर्ग की करामतें होती तो इतनी मुद्दत तक वो हरगिज़ खामोश ना बैठ सकते। एक ज़माना हुआ कि हमने बारहा इन लोगों को कस्में दी कि अगर आप लोगों के पास इन निशानों की नज़ीर मौजूद है तो ज़रूर पेश कीजिए, मगर कोई भी पेश ना कर सका। और ज़ाहिर है कि बग़ैर सबूत के जो कुछ बयान किया जाए वो कबूल के लायक नहीं, बल्कि ऐसे किस्से जो नावलों की तरह तबीयत खुश करने के लिए बनाए गए हैं करामत के नाम से मौसूम नहीं हो सकते। अफसोस कि ये एक ऐसा ज़माना है कि ये लोग दावे और दलील में फ़र्क नहीं कर सकते, और अगर किसी दावे पर दलील पूछी जाए तो एक और दावा पेश कर देते हैं और नहीं जानते कि दावा किसको कहते हैं और दलील किसको। भला अगर इससे पहले भी किसी ने इमाम मेहदी होने का दावा किया है तो आओ हमें बताओ, हम सुनने को तैयार हैं कि आसमान ने उनकी सच्चाई पर कौन सी गवाही दी। क्या कभी उनके ज़माने में भी रमज़ान में सूरज ग्रहण और चांद ग्रहण हुआ? और सबूत दो कि उन्होंने कौन कौन निशान दिखलाए, और वो गवाह पेश करो जिन्होंने उस ज़माने में उन निशानों को देखा और इस बात की तस्दीक की कि दर हकीकत उनसे आसमानी निशान ज़हूर में आए जिनको उन्होंने बचश्मे खुद मुशाहदा किया। लेकिन बग़ैर सबूत के सिर्फ दावों को पेश करना महज काबिल अफसोस ख्याल है। हम कब इससे इनकार करते हैं कि शरीर लोग हमेशा सादिकों के मुकाबले पर झूठे दावे करते रहे हैं। तहकीक तलब तो ये अमर है कि ऐसे मुद्दईयों ने आसमानी निशान भी दिखलाए या नहीं। मैंने ऐसे निशान दिखलाए हैं कि जिन्होंने इस ज़माने के उलमा और फकरा का मुँह बंद कर दिया है और कोई मुखालिफ इनका मुकाबला नहीं कर सका, बल्कि एक नदामत के साथ चुप रह गए। अब ज़रा बतलाओ कि क्या इससे पहले ये नदामत किसी के मुकाबले पर किसी ज़माने में उलमाए इस्लाम को पेश आई? बल्कि वही लोग मखजूल और जलील होते रहे जिन्होंने ऐसे झूठे दावे किए। तो अब तबन ये सवाल पैदा होता है कि इस ज़माने में उलमाए इस्लाम को ये खजालतें क्यों पेश आईं, यहाँ तक कि न वो बिलमुकाबिल कुरान शरीफ के मुआरिफ बयान कर सके और ना अरबी ज़बान में कुछ फसीह बलीग लिख सके और ना आसमानी निशानों के मुकाबले पर कोई निशान दिखला सके। क्या खुदा मोमिनों की नुसरत करता है काफिरों की? भला बतलाओ तो सही कि कुरान शरीफ में किस ग्रोह की नुसरत और मदद का वादा है और इलामी बुशरा किनको इनाम दिया जाता है? कोई उठे और हमें इस बात का सबूत दे कि मेरी तरह कभी कोई मुफ्तरी और कज़्ज़ाब मुझसे पहले किसी ज़माने में मैदान में खड़ा हुआ और उसने उलमाए वक्त के मुकाबले पर वो निशान और वो ताईदात समावी पेश की जिनसे मुखातबीन दंग और लाजवाब रह गए और कोई भी उनमें से मुकाबले में ना आ सका। भला अगर सच्चे हो तो ऐसे किसी महदी का नाम तो बतलाओ जिसने मेरी तरह तमाम उलमा और फकरा और गद्दी नशीनों को मगलूब और आजिज़ किया हो और उसके मुकाबले पर उनसे कुछ भी ना बन पड़ा हो। मैं तो इस बात पर ईमान रखता हूँ कि उलमाए इस्लाम और फकराए इस्लाम अगर अपनी बहस में रास्ती पर हों और मुत्तकी और परहेजगार हों तो कभी किसी से दीनी बहस और ताईद इलाही के उमूर में मगलूब नहीं हो सकते, बल्कि हमेशा नुसरत उन्हीं के लिए आसमान से नाजिल होती है। खुदा ताला का ये हतमी वादा है कि मोमिन जो दरअसल मोमिन और रास्ती पर हैं हमेशा मंसूर और मुजफ्फर रहेंगे और किसी काफिर दज्जाल से नीचा नहीं देखेंगे। तो फिर क्या सबब है कि अब मोमिनों ने नऊज़ु बिल्लाह एक काफिर दज्जाल से नीचा देखा? यानी वो शख्स जो उनकी आँख में काफिर और दज्जाल और कज़्ज़ाब है उसके मुकाबले पर ठहर न सके। दुआएँ उसी की कबूल हुईं, इल्मे गैब उसी को अता हुआ, आसमानी निशान उसी से ज़ाहिर हुए, रहमे कुरान उसी को दिया गया, खुदा की ताईदें उसी के शामिल हाल हुईं और मोमिन उसके मुकाबले पर कुछ भी ना दिखला सके। बस ये क्या बात है, ये गंगा उल्टी क्यों बहने लगी? क्या खुदा के वादों में तकल्लुफ पैदा हो गया कि मोमिन हमेशा मंसूर और मुजफ्फर रहेंगे, या वो वादे सिर्फ पहले ज़मानों तक महदूद थे और अब उनका अमल दरामद जाता रहा? और अगर कोई मौलवी या फ़कीर या गद्दी नशीन ये इतराज़ पेश करे कि किसने हमें बुलाया जो हम नहीं आए और किसने पूछा जो हमने जवाब ना दिया, तो इसका जवाब यही है कि हमारी किताबें और हमारे इश्तहार देखें कि हमने सदा इश्तहार इस बारे में शाया किए اور یہ مجموعہ نشانوں کا بھی ہم نے اس غرض سے اس جگہ لکھا ہے کہ ہر ایک شخص ان نشانوں کو پڑھ کر اپنے دل میں سوچے کہ اب تک کس نے ان نشانوں کے مقابل اپنے نشان دکھلائے اور خدا نے کس کی اس قدر تائید کی، کیا ہماری یا ان کی، اور جبکہ ان نشانوں کی نظیر پر قادر نہ ہو سکے تو کیا یہ شرط انصاف نہ تھی کہ ایسے شخص کو قبول کرتے جس کے مقابلے سے عاجز آ گئے؟ آسمان و مہ و خورشید شہادت دادن، تا تو تکذیب زنا دانی و غفلت نکنی، یوں ترا نصرت حق نیست و اخیار نصیب، شرط انصاف نباشد کہ زحق دم بزنی.